السلام علیکم، وائس آف امریکہ واشنگٹن سے پروگرام جہاں رنگ کے ساتھ میں ہوں آپ کی میزبان شہناز نفیس، اور اس پروگرام کی پروڈیوسر ہیں سعدیہ اسد۔ اور سامعین، ہمارے آج کے پروگرام کا آغاز ہوگا پاکستانی وزیراعظم عمران خان کا غیر ملکی صحافیوں کو دیے گئے انٹرویو سے، جس میں انہوں نے کہا ہے کہ مسلح گروہوں کی اب پاکستان میں کوئی جگہ نہیں ہے۔ انہوں نے مزید اس انٹرویو میں کہا کہ افغان جہاد ختم ہونے پر پاکستان نے مسلح گروہوں کو کھلا چھوڑ دیا تھا، جو وزیراعظم کے بقول ایک غلطی تھی۔ آگے چل کر وہ یہ بھی کہتے ہیں کہ ان گروہوں سے نمٹنے کی ان کی حکومت کی پالیسی جو ہے وہ گزشتہ حکومتوں سے مختلف ہے۔ تو حکومت کی پالیسی جو ہے موجودہ حکومت کی انتہا پسند گروہوں سے کو ختم کرنے کے حوالے سے یا ان سے نمٹنے کے حوالے سے وہ کیا ہے، اس پر ہم بات کریں گے۔ پروگرام کے دوسرے حصے میں انسانی حقوق کی بین الاقوامی ادارے ایمنسٹی انٹرنیشنل کی اس رپورٹ کا ہم تجزیہ کریں گے، جس میں پاکستان کو ان ممالک میں شامل کیا گیا ہے جہاں سزائے موت کے رجحان میں کمی آئی ہے۔ اور آخر میں بھارتی انتخابات پر بات ہوگی، جس کا پہلا مرحلہ کل یعنی جمعرات سے شروع ہو رہا ہے۔ ہمارا ٹول فری نمبر جس پہ کال کر کے آپ ہمارے پروگرام میں شرکت کر سکتے ہیں وہ ہے 0800-777-789۔ اور پروگرام کے پہلے سیگمنٹ میں ہمیں جوائن کیا ہے افتخار چودھری صاحب نے، ڈپٹی سیکرٹری انفارمیشن ہے، براہ راست ٹیلی فون لائن پہ ہمارے ساتھ ہیں۔ ہمارے ساتھ ہیں پاکستان سے معروف دفاعی تجزیہ نگار ریٹائر بریگیڈیئر محمد سعد صاحب، اور یہاں امریکہ سے ایک اور معروف تجزیہ نگار ڈاکٹر طاہر رحیل صاحب بھی ہمارے ساتھ لائن پہ ہیں۔ تینوں مہمانوں کو ہم خوش آمدید کہتے ہیں۔ اور افتخار چودھری صاحب، آپ سے ہم آغاز کرنا چاہیں گے۔ یہ جو انٹرویو میں جس طرح عمران خان، وزیراعظم عمران خان صاحب نے کہا ہے کہ ایک طرح سے دعویٰ وہ کر رہے ہیں کہ ان کی جو اسٹریٹجی ہے، جو لاح عمل ہے انتہا پسند گروہوں سے نمٹنے کے لیے، وہ گزشتہ حکومتوں سے مختلف ہے، اور یہ کہ موجودہ حکومت ان کے بقول زیادہ سنجیدہ ہے ان گروپوں کو ختم کرنے کے حوالے سے، یہ بتائیے گا کہ آپ لوگوں کی اسٹریٹجی جو ہے وہ کیا ہے؟
رحمان الرحیم، وائس آف امریکہ، شکریہ۔ پہلی بات تو یہ ہے کہ انٹرو میں آپ نے جب یہ کہا نا کہ 9/11 کے بعد اور یہ 11 مئی افغانستان کی جنگ کے بعد پاکستان نے ان گروہوں کو کھلا چھوڑ دیا، یہ میرے خیال میں آپ تھوڑا سا مس کر گئی ہیں۔
نہیں، یہ میرے پاس رپورٹ کدے کلامی معاف، میرے پاس این وائی ٹائمز کی رپورٹ میرے سامنے بالکل پڑی ہے، اور اس میں عمران خان صاحب جو ہیں ان کے انٹرویو کو کوٹ کرتے ہوئے یہ کہا گیا ہے کہ دا پاکستان آرمی کریٹڈ دیم، ریفرنگ ٹو دا 1980s۔ اور پھر آگے چل کے انہوں نے کہا ہے کہ اس کو استعمال نہیں کرنا چاہیے تھا، لیکن آگے چل کے وہ کہتے ہیں کہ ناؤ دیئر از نو نیڈ فار دیز گروپس اینی مور۔
میں نے یہ پڑھا ہے سارا ڈیٹیل پہلے بھی، چونکہ ہم میڈیا سے ہمارا تعلق ہے۔ دیکھیے، جو وہ بیان کر رہے تھے کہ ان لوگوں کو اکیلا چھوڑ دیا گیا، اس میں پاکستان کی آرمی آپ کو پتا ہے امریکہ کے ساتھ تھی، اور کولیشن جتنے بھی فورسز تھی ان کا ساتھ دیا تھا۔ تو جب چھوڑ دیا گیا تو صرف پاکستان نے ان کو اکیلا نہیں چھوڑا، بلکہ سب نے ان کو اکیلا چھیڑا، یہ ان کا اشارہ تھا۔
پاکستان نے کھلا چھوڑ دیا تھا، جی انہوں نے یہ بات کی ہے۔
اچھا، آپ نے، اگر میری جگہ بھی آپ ہی نے بولنا ہے تو پھر میرا خیال میں آپ کا بہت اچھا۔
چوری صاحب، ہم نے تو آپ کو اسی لیے دعوت دی ہے، لیکن جو فیکٹس ہیں ہم اس پہ ہمیں بات کرنی چاہیے۔ جو وزیراعظم صاحب نے باتیں کی ہیں اسی کو، وہ میرے سامنے ہیں ان کے انٹرویو کے اقتباسات۔
مجھے بات کرنے دیجیے پلیز۔ وائس آف امریکہ کا شکریہ، ایک ایسا ادارہ جو پوری دنیا میں لوگ سنتے ہیں اسے، بڑا معتبر ادارہ ہے، اور وہ میرے خیال میں مجھے اپنا جو بیانیہ ہے وہ بیان کرنے کی اجازت دے گا۔
جی پلیز۔
اچھا، گزارش یہ ہے کہ ہمارا نقطۂ نظر کیا ہے، ہم ایک مختلف، پہلی بات تو ہے کہ ہم شروع سے کہتے رہے کہ یہ ہماری جنگ نہیں ہے، اور ہم نے اس میں شامل ہو کے غلطی کی، بلنڈرز کیے، اپنے لوگوں کے اوپر جو ہے وہ ڈرون اٹیکس برداشت کیے، مدارس کے بچے مارے گئے، ہمارے شہروں میں، ہمارے گلیوں میں، ہمارے کوچوں میں خون بہا گیا۔ ہم یہ پرائی جنگ لڑی، اور ہم، عمران خان نے اقتدار میں آتے یہ کہا تھا کہ ہم یہ جنگ کا حصہ کبھی نہیں بنیں گے۔ دوسرا بات یہ ہے کہ ہم، جو اہم بات میں کرنے والا ہوں وہ یہ ہے کہ ہم نے یہ تہیا کیا ہوا ہے کہ ماضی کی حکومتوں کی طرح لولی پاپ نہیں کریں گے، ہم ایشوز کو انویسٹیگیٹ کریں گے، ہم ان سے مکالمہ کریں گے، خاص طور پہ جو مدارس کے 22 لاکھ بچے نگلیکٹڈ بچے ہیں ان کو ہم قومی دائرے میں لانے کے لیے ایکٹیویٹی کریں گے. اور آپ نے دیکھا ہوگا کہ ہم نے اللہ کے فضل و کرم سے کے پی کے میں بڑے سلولی، بڑے حکیمانہ انداز سے وہاں سے ٹیررزم کا خاتمہ کیا. اور ہم اپنی افواج کو بھی سلام پیش کرتے ہیں، ہمارے اپنے اداروں کو بھی، پولیس کو بھی، کہ سب نے مل کے، اور ہم ان جو بیرون ملک سے ہمارے دوست ہیں ان کے بھی شکر گزار ہیں کہ جنہوں نے ایک بڑے ایشو.
افتخار چودھری صاحب، آپ کی اجازت سے معذرت کے ساتھ تھوڑا سا اگر میں آپ کو روکنا چاہوں، آپ پلیز ناراض نہ ہوئیے گا، لیکن اس وقت ہم وار آن ٹیرر جو ہے اس پہ بات نہیں کر رہے ہیں، وہ ضرور ایک پہلو ہے اس موضوع کا، لیکن اس وقت ہم ان انتہا پسند گروہوں کی بات کر رہے ہیں جس کی پاکستان میں موجودگی کا وزیراعظم عمران خان صاحب نے ایک انٹرویو میں اعتراف کیا ہے، اس کی ہم بات کر رہے ہیں. اور انہوں نے یہ عہد کا اعادہ کیا ہے کہ ان کی حکومت ان کے خلاف لڑے گی. تو یہ میں آپ سے پوچھنا چاہ رہی ہوں کہ آپ کے پاس لائحہ عمل کیا ہے، اسٹریٹجی کیا ہے ان سے نمٹنے کے لیے؟
بتانے دیجیے، میں آپ کو بتا رہا ہوں کہ وار آن ٹیرر سے یہ چیزیں جڑی ہوئی ہیں.
بالکل،
ایک جانب افغانستان میں روس کو نکالتے ہیں، ان لوگوں کو آپ کھڑا کرتے ہیں، طالبان کو، گلبدین حکمت یار کو اور پورے گروہوں کو کھڑا کرتے ہیں آپ، ان کی سپورٹ کرتی ہے دنیا، اور پھر اس کے بعد ایک وقت آتا ہے کہ آپ ان سے ہاتھ ہٹا لیتے ہیں. جب ان کی بھی اکانومی یہی وار بیس تھی تو پھر پاکستان کو بھگتنا پڑا اور دنیا کو بھگتنا پڑا. اور اب جب آپ مدارس سے نپٹنے کی بات کرتے ہیں تو ہم پرٹیکولرلی یہ بھی کہیں گے، لیکن خدا را دنیا میں دیکھیں کہ ٹیررزم جو ہے اس کا نہ تو کوئی مذہب ہے نہ کوئی دین ہے. کرائسٹ چرچ میں کون سا یہ لال مسجد کا پڑا ہوا ٹیررسٹ تھا جا کے اس نے بندوں کو مارا؟ وہ خدا کے بندوں، یہ بات تو سمجھنے کی گیا ہے کہ اس وقت پوری دنیا کو ان مسائل کا سامنا ہے. یہ صرف مدارس میں ہی نہیں ٹیرر گھسا ہوا، یہ آپ کے پڑھے لکھے یونیورسٹیوں سے کوالیفائیڈ لوگ جو ہیں وہ بھی اس میں انوالو ہیں. اب دیکھنا یہ ہے کہ اس مسئلے کو حل کیسے کرنا ہے. ہم نے ایسے حل کرنا ہے کہ ہم نے سب کے ساتھ مکالمہ کیا، ہم نے ان 22 لاکھ بچوں جن مدارس کی بات انڈیکیٹ کی جا رہی ہے ان سے ہم نے بات کی، اور جو ٹیررسٹ تنظیمیں ہیں ان کو پاکستان میں بالکل جگہ نہیں دی جائے گی، کسی دہشت گرد کو سپورٹ نہیں کیا جائے گا، کسی دہشت گرد کے اوپر ہاتھ نہیں رکھا جائے گا، اس کو الیکشن جیتنے کے لیے اسٹریٹجی کا حصہ نہیں بنائیں گے جس طرح ماضی کی حکومتوں نے بنایا، اور یہ کبھی بھی نہیں ہوگا. اگر کسی نے کھڑا بھی کیا، نصیر اللہ بابر نے کھڑا کیا، ہماری اسٹریٹجی اس سے مختلف ہے. آپ کبھی نہیں دیکھیں گے کہ ہم کسی ٹیررسٹ کے اوپر ہاتھ رکھ کے اپنی زمین ان کو استعمال کرنے دیں اور جا کے وہ دنیا کے لیے ایک ایسی فضا پیدا کرے جو خوف اور دہشت کی فضا ہوگی. انشاءاللہ ہماری یہ اسٹریٹجی کامیاب ہوگی، ہم ایک فیز پہ اپنی فوج کے ساتھ، اور کوئی بھی یہ سن لے، میں وائس آف امریکہ کے تھرو یہ کہہ رہا ہوں کہ کوئی بھی شخص یہ سمجھے کہ یہ پاکستان کی زمین اب ان لوگوں کے لیے ہے کہ جو یہاں بیٹھ کے یا یہاں ٹکانا کر کے یا دنیا بھر سے آ کے یہاں بیٹھ کے اگر کوئی کسی اور کو تکلیف دیں گے تو پاکستان ان کا عرصہ یا تنگ کر دے گا. ہاں یہ نہیں ہو سکتا کہ دنیا اگر چاہے کہ ہم اپنے 22 لاکھ بچوں کے اوپر چڑھائی کر دیں، ان مدارس کے اوپر ہم گولیاں مارنا شروع کر دیں، لال مسجد جیسے واقعات کر دیں، یہ سوال ہی پیدا نہیں ہوتا، یہ کبھی نہیں ہونے دیا جائے گا. یہ ملک اسلام کے نام پہ بنا ہے، ہم ایک دوسرے کو برداشت کرتے ہیں، اسلام جو ہے سلامتی کا دین ہے اور اس دین نے کبھی بھی کوئی دہشت گردی نہیں پھیلائی، ہمیشہ یہ ہوئی. پوری دنیا میں آپ دیکھ لیں، صومالیہ، افغانستان، شام، عراق، لیبیا، کس کس ملک کی بات کریں، کتنے مارے گئے جو ٹوین ٹاورز کے، جو 9/11 واقعات کے بعد خدا را دنیا جو ہے اب سوچنا شروع کر دے کہ یہ اسلام کا ٹرن سے کوئی تعلق نہیں ہے، کرسچینٹی کا کوئی تعلق نہیں ہے، ہندواتا کا کوئی اس کا تعلق نہیں ہے، یہ جو دہشت گرد ہیں ان کے اپنے مقاصد ہیں، ان کو ہم نے ختم کرنا ہے. پاکستان تحریک انصاف اپنے قائد عمران خان اور اسلامی جمہوریہ پاکستان کے وزیر اعظم کی قیادت میں انشاءاللہ العزیز دنیا کو ایک پرامن اپنا چہرہ دکھائے گی. ہم نے کب کہا ہے، ہماری بدقسمتی یہ ہے کہ ہم
لیکن پلان کیا ہے آپ کی حکومت کا، چودھری صاحب پلان آپ کے پاس کیا ہے؟ اب آپ اگر ہمیں بتائیں کہ آپ کے پاس پلان جو ہے وہ کیا ہے.
ہمارے پاس پلان یہ ہے کہ ہم نے ایک پیج پہ ہو کے اپنے انٹیلیجنس اداروں کے ساتھ مل کے हमने ये देखने, हमने मदारस के ऊपर कंट्रोल हासिल कर लिया है। हम मुख्तलिफ जगहों पर ये देख रहे हैं कि किस किस जगह जो है इस तरह के लोगों का पहले ठिकाना रहा है, हम उनको ऑब्जर्व कर रहे हैं, वो अंडर अरेस्ट हैं लोग और हो भी रहे हैं। और हम यही कहते हैं कि अपने हमसाया मुल्क अफगानिस्तान से कि खुदारा अगर आप पाकिस्तान का दुश्मन वहां बैठा हुआ है जो वहां से आके यहाँ पे कुछ तरह की दहशतगर्दी की वाकयात करता है तो वो करें, लेकिन बदकिस्मती क्या है कि अफगानिस्तान तो बेचारा खुद परेशान
है,
अमेरिकन फोर्सेज और दूसरी मुल्कों की फोर्सेज बैठी है, वो तो काबुल शहर में बैठी हुई है, उनका कंट्रोल है नहीं और हमें उसका भुगतान भुगतना पड़ता है कि वो लोग आते हैं और 2200 मील लंबे इस बॉर्डर के ऊपर क्रॉस करके यहाँ करके चले जाते हैं। हम तो खुद शिकार है और दुश्मनी हमारी देख ले हमारे साथ क्या हुआ, हमारे साथ हिंदुस्तान क्या कर रहा है। तो ये चीजें देखें कि सराउंडिंग के मुल्क जो है उनके ऊपर भी जो निगाह रखी जाए, उनको भी पाबंद किया जाए। हम तो दुनिया को अमन और राष्ट्रीय और प्यार और मोहब्बत की आवाज दे रहे हैं।
बिल्कुल इफ्तिहार चौधरी साहब जी हमारे साथ रहिए, आप बिल्कुल आप हमारे साथ रहिए, एक दो और क्वेश्चंस आपसे करने हैं हमें। ब्रिगेडियर मोहम्मद साहब साहब आपकी जानिब हम आना चाहेंगे, जिस तरह इमरान खान साहब कह रहे हैं और पीटीआई हुकूमत के कई जो नुमाइंदे हैं लीडर्स वो ये बात कर चुके हैं कि कलदम तंजीमों के खिलाफ कार्रवाई के सिलसिले में वो बहुत संजीदा है और ये कि उनकी जो कार्रवाई है वो गुज़श्ता हुकूमतों से ज़्यादा वो है मौसर साबित होगी। ये बताइएगा, 8-9 माह तकरीबन हो चुके हैं पीटीआई को हुकूमत में आए हुए, क्या डिफरेंस आपको नज़र आ रहा है कलदम तंजीमों के ख़िलाफ़ कार्रवाई के हवाले से? अभी तक क्या पेशरफ्त आपको पाकिस्तान में नज़र आ रही है? इनका लाहे अमल जो है वो किस तरह गुज़श्ता हुकूमतों से मुख्तलिफ है?
मैं माजी में नहीं जाऊंगा, माजी में जो कुछ हुआ है वो अभी तारीख का हिस्सा है, उसको एक तारीख दान जो है उसको देखेगा कि वो क्या पॉलिसियां थी, सही थी गलत थी, लेकिन वो उस एक वक्त की रिक्वायरमेंट थी। और पॉलिसी जो है हमेशा डायनेमिक होनी चाहिए, वो हालात को देख के तब्दील करनी चाहिए। उसके बीच में कई कोताहियां हुई हैं, उस पर कुछ पाकिस्तान की कोताही है, कुछ जो है जो पाकिस्तान के इत्तेहादी थे इस पे इशू हुई, कुछ उनकी कोताही है, लेकिन अभी हमने मुस्तकबिल की तरफ देख लिया है। और अगर हम इमरान खान साहब की बात को देखें, जैसे उन्होंने कहा है जो बैरूनी वो आए हुए थे, माने घर आए हुए थे और उन्होंने वहां पर उनके इंटरव्यू वगैरह किया, और अगर आप आर्मी चीफ की जो अभी उन्होंने एक खिताब किया था और उसमें जो उन्होंने कहा था कि मोनोपोली ओवर वायलेंस जो है, यानी तशद्दुद के जो हालात हैं उनके ऊपर हक जो है या जो उनके ऊपर कंट्रोल जो है वो सिर्फ रियासती इदारों का होना चाहिए और बाकी पाकिस्तान में, और यह पाकिस्तान के जो आर्टिकल 256 या कॉन्स्टिट्यूशन का वो भी यही कहता है कि इस किस्म के तंजीमें जो हैं वो बर्दाश्त नहीं की जाएंगी, कानून के खिलाफ आईन के खिलाफ वर्जी अगर इस किस्म के वो होंगे। अभी आपने पूछा कि किस तरह पाकिस्तान जो है वो संजीदा, मुझे से एक तो मतलब है कि पाकिस्तान जो है जो मौजूदा हुकूमत है या आर्मी चीफ है मौजूदा, मुझे इनमें इनकी जो बातों से है वो सदाकत नजर आती है और उसमें सिंसेरिटी है कि वो इस मसले को एक मुख्तलिफ जाविये से देख रहे हैं और वो देख रहे हैं कि इसमें पाकिस्तान को अभी आगे अगर हम इसी तरह चलें तो इसको पाकिस्तान का बहुत नुकसान होगा। तो बैरूनी मतलब है कि जो वो है फिशार है उनसे कतई नजर पाकिस्तान के अंदरूनी इस वक्त ये जरूरत है कि इस किस्म के तंजीमें पाकिस्तान में खत्म कीजिए। अगर आपने मीशत ठीक करनी है, अगर आपने पाकिस्तान में टूरिज्म लेके आनी है, पाकिस्तान में इन्वेस्टमेंट लेके आनी है, तो इस किस्म की तंजीमों की मौजूदगी में ये काम नहीं हो सकता है। आपने देखा कि किस तरह जो है इन लोगों को हिरासत में लिया गया है, अभी जो बैंक अकाउंट्स वगैरह हैं अभी तकरीबन 13 करोड़ मेरे ख्याल में स्टेट बैंक ने जब्त किए हैं, वो इस किस्म की जो बेनामी अकाउंट्स जो इस किस्म के कामों में इस्तेमाल होते हैं उसके ऊपर किस तरह कंट्रोल किया जाए। अभी मजीद जो है एफएटीएफ ने एशिया पैसिफिक ग्रुप जो उनका यहाँ पर आया था उसने पाकिस्तान को मजीद जो है वो कुछ काम दिए हैं, उसके ऊपर भी काम होगा। इसके ऊपर सिंध हुकूमत में कम से कम एक ज्वाइंट टास्क फोर्स बन गई है कि जो इस किस्म के जो मामलात हैं कि किस तरह चंदा इकट्ठा ना हो या बैंक अकाउंट्स ना खोलें या इस किस्म के तंजीमों में बाकी जो सूबाई उसमें डायरेक्ट कार में आती है उसके ऊपर, क्योंकि लॉ एंड ऑर्डर जो है वो सूबाई एक वो है फरीजा है, तो वो उस तरह तमाम हुकूमतें मेरे ख्याल में सूबाई हुकूमतें अभी ऑन बोर्ड आएंगी और इनके ऊपर जो है वो कंट्रोल करेंगी ताकि इस किस्म की तंजीमें पाकिस्तान की सरजमीन इस्तेमाल पाकिस्तान के अंदर जो उनके जितने भी फाइटर हैं वो पाकिस्तान के अंदर मौजूद है उनके कुछ लीडरशिप यहाँ पर बिल्कुल यहाँ पर मुलाकातें भी हुई हैं लेकिन पाकिस्तान के अंदर कोई फाइटर जो है या कोई कैंप्स ट्रेनिंग कैंप्स जो है या कोई इस किस्म की फाइनेंसिंग जो है वो अफगानिस्तान में कोई ना उनको जरूरत है और ना पाकिस्तान कर रहा है ना ये पाकिस्तान के मफाद में है।
ठीक ओके नॉन स्टेट एक्टर्स हैं आपकी नज़र में ये काम जो कर रहे हैं यानी पाकिस्तान की हिमायत उनको हासिल नहीं है आपका ये कहना है ब्रिगेडियर साहब डॉक्टर ताहिर रुहेल साहब
देखा भी पाकिस्तान में मतलब है कि तकरीबन 30 लाख से ऊपर जो है ना मुहाजरीन है यहाँ पर कुछ लीडरशिप उनकी यहाँ पर हो सकती है जो यहाँ पर वो भी जो ज्यादातर लीडरशिप है जो लड़ाई में इन्वॉल्व है वो पाकिस्तान के अंदर नहीं है जो ये आपने उसमें देखा होगा पाकिस्तान के ऊपर बड़े इल्जाम लगे थे कि मुल्ला उमर पाकिस्तान के अस्पताल में फौत हुए हैं या यहाँ पर वो गुजर गए थे अभी आपने देखा कि उसकी रिसर्च हुई है कि वो कभी वो पाकिस्तान आए नहीं
वो एक सहाफी की रिसर्च थी एक बुक में बिल्कुल ये दावा किया गया है लेकिन उसके बरखिलाफ भी जो काफी रिसर्चेस हुई हैं जिसके मुताबिक मुल्ला उमर जो है वो पाकिस्तान में ही वफात पाए थे अब हमारे साथ रहिए ब्रिगेडियर साहब डॉक्टर ताहिर रुहेल साहब
जी
मुख्तलिफ रिसर्चेस की फाइंडिंग जो है मेरा ये कहना है कि वो मुख्तलिफ है
मतलब है कि ये मैं आपको बता रहा हूँ कि ये बिल्कुल झूठ है ये सारा प्रोपेगेंडा है मुल्ला उमर साहब पाकिस्तान नहीं आए
ओके डॉक्टर ताहिर रुहेल साहब आपकी जानिब हम आना चाहेंगे इंतहा पसंद ग्रुपों का पाकिस्तान में मौजूदगी का एतराफ और उनके खिलाफ कार्रवाई का अहद वजीर आजम पाकिस्तान की जानिब से कितनी बड़ी खबर आप इसको समझते हैं और क्या कहना चाहेंगे आप
देखें ये बहुत बड़ी खबर है और बहुत बड़ी खबर नहीं है ये जो बात है ये वाजिया रही है और मुस्तकबिल में भी ये टसल और ये जो सियासी लीडर हैं या पाकिस्तान की जो सियासी क्यादत है जिसमें बेनज़ीर भुट्टो और उसके बाद आने वाली पीपल्स पार्टी उनकी क्यादत उनके वजीर और उनके जो सिक्योरिटी ऑपरेटर्स था वो भी ऐसी बात करते रहे हैं और ख़ासतौर पे बेनज़ीर और मियां नवाज शरीफ के वादे जो उन्होंने अमेरिका से और अफगानिस्तान से और हिंदुस्तान से और इन रीजनल पावर्स से किए थे कि हम अपना घर साफ करेंगे उसमें उनको रुकावट जो हुई है वो अस्करी क्यादत की तरफ से हुई है क्योंकि उस वक्त ये उनका नुक्ता नज़र जो था वो थोड़ा डिफरेंट था और इवन मुशर्रफ साहब की जो उनके वादे वही थे उन्होंने सबसे पहले मुशर्रफ साहब के ज़माने में ये बात उन्होंने कही कि पाकिस्तान की सरजमीन को किसी और मुल्क के खिलाफ इस्तेमाल नहीं होने दिया जाएगा लेकिन उसके बाद मुशर्रफ साहब जो है उन्होंने खुद भी इस्तेमाल किया और जब उन्होंने फिर मुशर्रफ साहब ने लाल मस्जिद वगैरह का वाकया किया तो उसके बाद जो डीप स्टेट है पाकिस्तान की या पाकिस्तान की जो इदारे हैं इंटेलिजेंस इदारे हैं उन लोगों ने उनको रिजिस्ट किया तो एक बयानिया या एक जो कन्फ्रंटेशन जो सिविल सोसाइटी की तरफ से सिविलियन बरसर इक्तदार हुकूमत की तरफ से लोगों की तरफ से इंटेलिजेंसिया की तरफ से ये और उनके वो कन्फ्रंटेशन जो है वो तो उस वक्त से अब तक चलती आ रही है उसमें इमरान खान साहब ने अपने लिए जगह बनाई और तालिबान के एक लिहाज से स्पोक्स पर्सन बने और ये एक नई पोजीशन ली कि मैं तालिबान का नुमाइंदा बन के तालिबान का दोस्त बन के उनको कंट्रोल करने की कोशिश करूंगा और इसी तरह के जो तालिबान टाइप के दूसरे ग्रुप हैं उनको भी मैं कंट्रोल करूंगा और दाएं बाजू की तरफ से आके इमरान खान साहब ने अपने आप को प्लांट किया और दाएं बाजू की तरफ से ही दाएं बाजू को कंट्रोल करने की उन्होंने जो बात की है
लेकिन क्या आप नहीं समझते कि उसका फायदा भी हुआ है तालिबान को वो मुज़ाकिरात की मेज पर लाने में कामयाब हुए हैं जिसको अमेरिका भी आज अप्रिशिएट कर रहा है
جی میں سمجھتا ہوں اس میں ان کو پاکستان کو بھی فائدہ ہوا ہے, عمران خان کو بھی فائدہ ہوا ہے, امریکہ کو بھی فائدہ ہوا ہے, لیکن یہ جو جن ہے یہ اتنا بڑا جن ہے کہ اس کو بوتل میں ڈالنے کے لیے جو ریسورسز چاہیے یا جو انٹینسٹی چاہیے اور جو عوام کی سوچ یا انٹیلیجنسیا کی جو سوچ ہے, خاص طور پہ اردو پریس اور خاص طور پہ دائیں بازو کی مساجد اور اس طرح کے خطیب اور اس طرح کے لوگوں کو یا علماء اکرام جو مذہبی لیڈر ہیں ان کو جس طرح سے لانے کے لیے جو بیانیاں چاہیے وہ پاکستان میں نہیں ہیں اور نہ ان کے ریسورسز ہیں. اس میں اس ساری ڈسکشن میں ایک جو بات مجھے وہ اچھی نہیں لگتی وہ یہ ہے کہ اس میں کوئی اخلاقی برتری امریکہ کی نہیں ہے اور نہ ہی افغانستان کی اخلاقی برتری ہے, نہ ہی ہندوستان کی اخلاقی برتری ہے. تو جب بھی ہم یہ اس طرح کا پروگرام کرتے ہیں تو جس میں یہ پاکستان کی سائڈ سے جو بولنے والے لوگ ہوتے ہیں وہ یہ سمجھتے ہیں کہ پاکستان پہ کرٹیسزم ہو رہا ہے. میں سمجھتا ہوں کہ یہ پاکستان پہ کرٹیسزم نہیں ہے. اگر ہم اس بات کو واضح رکھیں کہ اس یہ جو صورتحال ہے اس تک پہنچنے میں سارے ممالک نے اپنا اپنا حصہ دیا ہے اور وہ پاکستان سے امید ان کی زیادہ ہے اور پاکستان کے وسائل اور پاکستان کی سیاسی قیادت خاص طور پہ ان کی جو گرپ ہے وہ لیورز آف پاور اور اکانومی کے اوپر اور پاکستان کی جو جس طرح سے سوسائٹی مرتب ہوئی ہے اس کو تبدیل کرنے میں سیاسی قیادت کے ہاتھ کافی حد تک بندھے ہوئے ہوتے ہیں, اکنامک لحاظ سے بھی اور سیکیورٹی اپریٹس کے لحاظ سے بھی. اور سیکیورٹی اپریٹس کی جو ہے ان کو جو ڈیمنائزیشن ہے اس میں میرے خیال میں یہ ایک پینورامک بات کرنی چاہیے کہ اس ریجن میں اور بھی لوگ ہیں جو اسی طرح کے حربے استعمال کر رہے ہیں. مثلا افغانستان میں سیکیورٹی کا ایک ایسا گروپ ہے جو پاکستان میں وہی کچھ کرنے کی کوشش کرتا ہے اور وہ کہتے ہیں کہ ہم پاکستان کو اسی طرح سے پے بیک کرتے ہیں جس طرح پاکستان افغانستان کے اندر مسلح گروپ یوز کرتا ہے. تو میرے خیال میں اگر یہ بحث اس صورت میں ہو تو اس میں سمجھ بوجھ میں آسانی ہوگی, بجائے اس کے کہ پروگرام کی انسینویشن یہ ہو کہ اس میں 100% جو ہے وہ پاکستانی ریاست یا پاکستان کے سیولین یا جو عسکری ادارے ہیں 100% انہی کی طرف سے یہ شورش ہو رہی ہے.
اوکے افتخار چودھری صاحب, یہ بتائیے گا جس طرح ڈاکٹر طاہر روہیل صاحب نے کہا کہ پاکستان کی گزشتہ حکومتیں بھی اس طرح کے دعوے جو ہیں کر چکی ہیں, آج جو باتیں وزیراعظم عمران خان صاحب کر رہے ہیں, تو پھر سوال آپ سے یہ ہے کہ وزیراعظم عمران خان صاحب کی باتوں پر یا ان کی حکومت پی ٹی آئی پر کیوں یقین کیا جائے؟
دیکھیں جی, اب تو اگر طاہر صاحب کی بات میں نے سنی, بڑا اچھا تجزیہ تھا ان کا. گزارش یہ ہے کہ پاکستان کے حالات کو سمجھنے کی بڑی ضرورت ہے. آپ دیکھیں یہاں جب پیچھے جب میں جاتا ہوں تو اس کے پیچھے کچھ چیز ہوتی ہے. 4 million 40 lakh افغان ہم نے یہاں پہ سنبھالے. ابھی تک جو ان کا ڈیٹا کلیکشن ہے ہمارے لیے ایک مسئلہ بنا ہوا ہے. ہم جب کہتے ہیں کہ ماضی کی حکومتوں سے ہم مختلف ہیں تو آپ کو یاد ہوگا کہ اچکزئی صاحب نے, محمود اچکزئی صاحب نے ان کے جو بلاک شناختی کارڈ تھے وہ ختم کروائے, مسلح طور پہ ناظرا کے آفیسرز کو ان کی جانوں کو خطرے میں ڈال کے ان سے کارڈ لیے. تو اس طرح کے جو ماضی میں کام ہوتے رہے جو حکومتوں کے ساتھ ہیں وہ مشکلات ہم اب نہیں ہمارے پاس, اب ہم نے ان کو کنٹرول کر لیا ہے. مساجد میں جو خطبات دیے جاتے ہیں ان کی بھی مانیٹرنگ ہو رہی ہے. اب مساجد اذان کے لیے آوازیں بلند کرتی ہے, اب وہ اس طرح کی ہیٹ سپیچز سوال ہی پیدا نہیں ہوتا, کوئی کر نہیں سکتا. اور جب یہ چیز ہم اقدام اٹھا رہے ہیں, آپ کو پتہ ہے کتنے جو اس طرح کی چیزیں کرنے والے جو خوف پھیلانے والے لوگ تھے یا جو گڑبڑ کا اندیشہ کرنے والے تھے, ہم نے ان کو بند کر دیا. اب میں یہ سمجھتا ہوں کہ پاکستان کو سپورٹ کی ضرورت ہے. طاہر صاحب بڑی خوبصورت بات کر رہے تھے کہ سب کنٹریز, لیکن مسئلہ یہ ہے کہ ہمارے ہاں جب ہم انڈیا کی بات کرتے ہیں تو افغانستان میں بیٹھ کے پاکستان کی داڑھی نوچنے کا عمل ہو رہا ہے. اتنے بڑے جو کونسلیٹ وہاں پہ بنے بیٹھے ہوئے ہیں جو پاکستان کے بارڈر کے ساتھ ساتھ ہے, وہ کس کی ہیں؟ میں جب تک آپ ایران, پاکستان, انڈیا اور افغانستان کو ایک ٹیبل پہ بٹھا کے دنیا جو ہے وہ اس مسئلے کا حل تلاش نہیں کرتی تو اس خطے میں امن نہیں ہو سکتا. اور آپ یہ دیکھیے کہ ٹیرر پھیلتا کرتا ہے, ریاستی دہشت گردی ہو رہی ہے ہمارے بازو میں, کشمیر کے اوپر کیا ہو رہا ہے. اب جب اس طرح کی چیزیں ہوں گی, کلنگز ہوں گی, پیلٹ گن کا استعمال ہوگا, تو ان کو آپ دہشت گردی کی موومنٹ تو نہیں کہہ سکتے, وہ تو آزادی کی موومنٹ ہے. تو اس طرح وہ جو وہاں پہ پینک پھیل رہی ہے, اب اس کے نتیجے میں ان کے ہاں کچھ اس طرح کی گڑبڑ ہوتی ہے, تو اس میں پاکستان کا کیا ہاتھ ہے بابا؟ پاکستان تو خود مرا ہوا ہے. آپ جامعہ اکانیا کی بات کرتے تھے, مولانا سمیع الحق کو یہاں پہ بیریئر ٹاؤن میں آ کے لوگ قتل کر کے چلے, جن کو فادر آف طالبان کہا جاتا. یہ ایسی چیز اب پاکستان نہیں, پاکستان بدل چکا ہے. پاکستان نے اپنے مشکل حالات, اور ان شاء اللہ میں آج بول رہی ہوں وائس آف امریکہ میں بتا دوں کہ جتنی مدد یہ گورنمنٹ نے نیگلیجنسز ہوتی رہی ہیں اور ہر کام کے پیسے بنائے جاتے رہے ہیں, اب نہیں ہوگا. اب ہم کنٹرول کریں گے, افغانیوں کو بھی کنٹرول کریں گے, ایسے لوگوں کو بھی کنٹرول کریں گے جو یہاں سے اٹھ کے اگر کچھ سوچے گا تو ہزار بار سوچے گا کہ یہ عمران خان کا پاکستان ہے, جو ان کا دفاع کرے گا, اپنے لوگوں کا, اپنے مدارس کے بچوں کا خیال رکھے گا, دوسری چیزوں کے بھی معاملات دیکھے گا, لیکن کسی کو کسی کے گھر جا کے پتھر مار کے اس کا شیشہ توڑنے کی اجازت نہیں دے گا. اور آئی ہوپ کہ انشاءاللہ عمران خان کی قیادت میں ہم ٹارگیٹ اچیو کریں.
بہت شکریہ افتخار چودھری صاحب, تھینک یو سو مچ ٹائم دینے کا, بہت شکریہ. بریگیڈیئر صاحب, آپ سے میں یہ جاننا چاہوں گی کچھ اسی طرح کی باتیں جو ہیں, اگر ہم تھوڑا پیچھے جا کے دیکھیں تو 2016 میں شاید وزیر اعظم نواز شریف صاحب جو ہیں انہوں نے بھی کی تھی, انہوں نے بھی یہ کہا تھا کہ 1980 میں پاکستان اور امریکہ نے ان جہاد انتہا پسند گروپوں کو بنایا, اور پھر ان جہاد ختم ہونے کے بعد پاکستان نے اس کو استعمال کیا. اور اس موڑ پہ اگر ہم دیکھیں تو نواز شریف اور پاکستانی جو آرمی ہے ان کے تعلقات خراب ہونا شروع ہو گئے تھے. اس وقت آپ کیا دیکھتے ہیں, اس انٹرویو کے اثرات کیا آپ پاکستانی فوج اور عمران خان کے تعلقات پر دیکھتے ہیں؟ بریگیڈیئر محمد سعد, ان کی لائن ڈسکنیکٹ ہو گئی. ڈاکٹر طاہر روہیل صاحب, اگر یہ کوئسچن آپ کے سامنے رکھیں تو.
جی, میں سمجھتا ہوں کہ پاکستان کی جو عسکری قیادت کے جو لوگ ہیں, جب وہ یہ انٹرویو سنیں گے تو وہ عمران خان سے اپنی مایوسی کا میرے خیال میں اظہار کر رہے ہوں گے. ہائپوتھیٹیکل بات کر رہا ہوں, لیکن میں سمجھتا ہوں کہ عمران خان صاحب جو ہیں وہ کئی دفعہ ان کے منہ سے بات نکل جاتی ہے جو وہ سوچ رہے ہوتے ہیں, اور بعد میں ان کے جو رفقاکار ہیں وہ اس کو واک بیک کرنے کی کوشش کرتے ہیں. تو میرے خیال میں عمران خان صاحب کی خواہش ایک طرف, لیکن میں یہ سمجھتا ہوں کہ اس مسئلے پہ جو پرائم موور ہے, جس نے سب سے زیادہ کام کرنا ہے اور کام کرنے کی اجازت دینی ہے اور وسائل جو ہیں ان کو ڈسٹریبیوٹ کرنا ہے, وہ پاکستان کی عسکری قیادت ہے. اور عمران خان صاحب جو اپنے طور پہ جو وہ کرنا چاہتے ہیں وہ کر لیں, لیکن اس کا نتیجہ اس سے پہلے بھی اس طرح سے ہوا ہے. مثلاً کئی ایسی مساجد اور مدرسے ہیں جن کو حکومت نے اپنی تحویل میں لیا اور حکومت نے ان کے اخراجات اٹھا لیے, اور ان کے باہر جو بورڈ ہیں وہی وہ عسکری تنظیموں کے بورڈ اسی طرح لگے ہوئے ہیں, اور ان کی جو بچوں کی روحانی پرورش ہو رہی ہے وہ حکومت نے اگر ان کو میتھ اور انگلش پڑھانی شروع کر دی, لیکن ان میں جو جہاد کا ایلیمنٹ ہے یا ایک پاکستان کے انتہائی دائیں بازو کا جو پرو جہاد ٹائپ جو سوچ ہے وہ بچوں کو اسی طرح کی سوچ دی جا رہی ہے. تو میں یہ نہیں سمجھتا کہ یہ کوئی بڑا آسان کام ہے, یا یہ کام جو ہے وہ پاکستان کی سیاسی قیادت اور پاکستان کی ریاست کے کچھ ادارے جو ہیں وہ کر سکتے ہیں. اس میں خاص طور پہ جو شمولیت اور صدق دل سے پاکستان کی آرم فورسز کی جو کنٹریبیوشن ہے وہ سب سے بڑا فیکٹر ہے, اور وہی جب تک کریں گے تو ہوگا. اس سے پہلے آپ دیکھیں کہ میاں نواز شریف جو تھے وہ آرمی کے اور اسٹیبلشمنٹ کے پسندیدہ تھے, لیکن جب سے انہوں نے ہندوستان سے دوستی اور ہندوستان سے معاملات کو سنجیدہ کرنے کے لیے قیادت اپنے ہاتھ میں لی تو اب وہ جیل میں بیٹھے ہیں. اس سے پہلے بینظیر جو تھی ان کو سیکیورٹی رسک کہا جاتا تھا, اس سے پہلے وہ نصرت بھٹو جو تھی ان کو उनकी बातचीत जब चल रही थी, एक जमाने में राजीव गांधी आए थे तो वो उस वक्त मामला काफी सेटल होने को हुए थे, तो उस वक्त वो पीपल्स पार्टी जो है उनकी हुकूमत चली गई। तो ये एक सोच है पाकिस्तान की, जो डीप स्टेट की अस्करी क्यादत की, जो अपने जमाने में शायद उनके लिए मुनासिब होगी, उसमें अमेरिका भी शामिल था, पाकिस्तान के वेस्टर्न फ्रंट के ऊपर और भी लोग शामिल थे, लेकिन जो जो हालात बदल रहे हैं, इनको जिस तेजी से बदलना चाहिए था वो नहीं बदले, और उसका नतीजा ये हुआ है कि पाकिस्तान की बहुत बदनामी हुई है, पाकिस्तान पीछे रह गया है इकतसादी तौर पे। और ये इनको ये समझने की जरूरत है कि जब तक पाकिस्तान की इकतसादी सूरत हाल और पाकिस्तान का इमेज जो है वो मुला और मिलिट्री की उससे नहीं हटता, पाकिस्तान दुनिया को एक्सेप्टेबल नहीं है और पाकिस्तानियों को दुनिया भर में मुश्किलात होंगी, पाकिस्तान में इन्वेस्टमेंट नहीं हो सकती, पाकिस्तान आलमी बरादरी में एक मोतबर मुल्क के तौर पर सामने नहीं आ सकती। और ये देखने की जरूरत है कि अभी जैसे रीसेंट मामलात हुए हिंदुस्तान के साथ, पाकिस्तान और हिंदुस्तान कितने करीब आ गए थे एक दूसरे को, किस हद तक नुकसान वो पहुंचा सकते थे, अब आप देखें कि ये नुकसान कितना होने की पॉसिबिलिटी थी, और इससे जहादी जो है वो पाकिस्तान के लिए क्या ला सकते हैं, उनके पास तो कुछ नहीं है सिवाय इसके कि पाकिस्तान के बच्चों का मुस्तकबिल तबाह करें, पाकिस्तान में फसाद पैदा करें, पाकिस्तान में लड़ाई लाएं, गुर्बत लाएं और जहालत पाकिस्तान में फैले। पाकिस्तान को इन जहादियों से हर सूरत निपटने के लिए कोशिश करनी है, और मैं समझता हूं कि इमरान खान साहब की सोच शायद होगी, लेकिन उनके पास इतने हथियार नहीं है, उनको जो सपोर्ट चाहिए वो मेरे ख्याल में उनको अभी नहीं मिली, अभी जो है ये शुरुआत की बात है और आगे देखें कि ये सूरत जो है वो इसकी क्या
सूरत। जी बिल्कुल, लेकिन अपने इंटरव्यू में कलदन तंजीमों के खिलाफ कार्रवाई पर दाखली मुजाहमत से मुतल्लिक जब उनसे सवाल किया गया तो इमरान खान साहब का ये कहना था कि इस मामले पर हुकूमत, फौज और ISI जो है वो एक ही पेज पर हैं। तो अभी जिस तरह आपने कहा डॉक्टर ताहिर उहेल साहब कि अब ये वक्त ही बताएगा कि PTI की हुकूमत कहाँ तक संजीदा है इस मामले में और पाकिस्तानी फौज कहां तक उनके साथ इस मामले पर एक पेज पर हैं। यहां समेटना चाहेंगे इस सेगमेंट को, आपका बेहद शुक्रिया, लेकिन प्रोग्राम को आगे बढ़ाने से पहले हम लेंगे एक मुख्तसर सी ब्रेक।
मौसीकी, एंटरटेनमेंट, सितारों के इंटरव्यूज, आपकी कॉल्स और पैगामात से मिलकर बनता है प्रोग्राम चार्ट बस्टर्स। हमारा और आपका साथ हर जुमे की रात 9 बजे सुनना न भूलिए चार्ट बस्टर्स।
वॉइस ऑफ अमेरिका वॉशिंगटन से आप सुन रहे हैं प्रोग्राम जहां रंग, मैं हूं आपकी मेजबान शहनाज नफीस और इस प्रोग्राम के प्रोड्यूसर हैं असफर इमाम। और सामीन, प्रोग्राम के इस हिस्से में हम इंसानी हकूक की एक बैन अलाक्वामी तंजीम एमनेस्टी इंटरनेशनल की उस रिपोर्ट पर बात करेंगे जिसमें यह दावा किया गया है कि दुनिया भर में सजाए मौत पर अमल दरामद के रुझान में कमी वाकई हुई है, और जिन मुल्कों में सजाए मौत के रुझान में कमी आई है उसमें पाकिस्तान और ईरान भी शामिल हैं। पाकिस्तान की सूरत हाल पर हम बात करेंगे इस वक्त। डॉक्टर मेहदी हसन साहब इंसानी हकूक के सरगर्म कारकुन हैं, HRCP के सदर हैं, उन्होंने हमें ज्वाइन किया है, और एक लीगल एक्सपर्ट शबीर शर साहब भी हमारे साथ हैं, दोनों को हम खुशामदीद कहते हैं। डॉक्टर मेहदी हसन साहब, इंसानी नुक्ते नज़र से आप इस रिपोर्ट में जो बातें की गई हैं, जो दावे किए गए हैं, उसको आप किस तरह देखते हैं, किस हद तक खुशाइंद है ये?
देखिए, बात ये है कि रिपोर्ट अपनी जगह और उसमें जो बातें खुशगवार हैं वो भी अपनी जगह। हमारा मसला है पाकिस्तान में इम्प्लीमेंटेशन का, कि जो बातें लोगों तक पहुंचती हैं और जो पॉलिसीज बनाई जाती हैं वो इम्प्लीमेंट होती हैं या नहीं होती हैं, और अगर नहीं होती तो क्या रुकावट होती है और उनको कैसे दूर किया जाए। तो मैं ये समझता हूँ कि पाकिस्तान का असल मसला है कवानीन को और पॉलिसी को इम्प्लीमेंट करने का। जब तक वो मसला हल नहीं होगा
پاکستان کے حالات جو ہیں وہ بہتر نہیں ہو سکتے گی, تو اس لیے امپلیمنٹیشن پہ غور کرنا ضروری ہے کہ اس کے لیے کیا اسٹیپس لیے جائیں.
جی شبیر شیر صاحب, حالیہ عرصے میں جس طرح ڈاکٹر مہدی حسن صاحب نے کہا ہے کہ قوانین کی جب ہم بات کرتے ہیں تو امپلیمنٹیشن کے حوالے سے سٹیپس جو ہیں وہ لینے کی ضرورت ہے, اس پیراہے میں آپ ایمنسٹی انٹرنیشنل کی اس رپورٹ کو کس طرح دیکھتے ہیں؟ شبیر شیر صاحب ہمارے ساتھ ہیں لائن پہ. جی جی جی
جی جی
آپ کی آواز آئی ہے.
یہ رپورٹ جو ہے وہ حقائق پر مبنی نہیں ہے, پاکستان میں ایسی کوئی بات نہیں ہوئی ہے, اور ماتحت عدالتیں جو ہیں وہ ڈیتھ سینٹینس دے رہی ہیں, لیکن جو اوپر کی اپیلیٹ عدالتیں ہیں ان میں جو اپیلیں چلانے کا جو سلسلہ ہے اس میں بہت سست رفتاری ہے, تو ظاہر ہے کہ سست رفتاری کی وجہ سے وہ کوئی تقریباً کل بھی جو ہے ہائی کورٹ میں کراچی میں کیس چلا ہے ایک ڈیتھ سینٹینس کا, جس میں وہ کنڈیم وارڈ کے ڈیتھ کے جو بندے ہیں 21 سال سے پاسی گھاٹ میں پڑے ہوئے ہیں, تو اس طرح سے کوئی 15 سال سے پڑے ہوئے ہیں, کوئی 20 سال سے پڑے ہوئے ہیں, کوئی 12 سال سے پڑے ہوئے ہیں, تو ان کے کیس جو ہے وہ نپٹائے نہیں جا رہے, اپیلیٹ کورٹیں نہیں نپٹا رہی, جس کی وجہ سے یہ سمجھ میں آ رہا ہے کہ یہاں پر ڈیتھ سینٹینس پر عمل نہیں ہو رہا ہے. ایسی کوئی بات نہیں ہے, ماتحت عدالتیں باقاعدہ ڈیتھ سینٹینس دے رہی ہیں اور وہ قانون یہاں پر موجود ہے. جب تک کوئی لیجسلیٹر اسمبلی اس میں کوئی امینڈمنٹ نہیں لاتی تب تک ہم یہ کبھی بھی نہیں کہہ سکتے کہ یہاں پر ڈیتھ سینٹینس دینے میں کوئی کمی ہوئی ہے. عدالتی نظام سست ہوا ہے اور ہمارے پاس جو انویسٹیگیشن سسٹم ہے وہ ڈیفیکٹو ہے, تو اس طرح سے ہمارے پاس یہ چیزیں جو ڈیفیکٹو ہیں جو ہمارے سسٹم میں ڈیفیکٹو ہو کر کے چلی ہے اس پر ایمنسٹی انٹرنیشنل بہت خوش فہمی کا شکار ہے. تو ہم نہیں سمجھتے کہ اس طرح کا کوئی معاملہ یہاں پر ہوا ہے. یہ صرف جو ہے وہ سست رفتاری کی وجہ سے اپیلیں جو ہے نا وہ نپٹائی نہیں جا رہی, اپیلیں جو کی تو پڑی ہوئی ہیں کورٹوں میں, اور کورٹوں کے پاس بہت سارے دوسرے کام ہیں اور ان کاموں پر اپیل چلانے پر وہ کچھ پتہ نہیں کیوں ہچکچا رہی ہیں عدالتیں, اعلی عدالتیں, تو یہ صورتحال ہے. باقی مجھے کہیں بھی ایسی بات نظر نہیں آ رہی کہ کوئی اس کے لیے ایفرٹس لیے گئے کہ ڈیتھ سینٹینس نہ دی جائے. ماتحت عدالتیں باقاعدگی کے ساتھ دے رہی ہیں اور اے ٹی سی کورٹ ہے اسی کام کے لیے بنی ہوئی ہیں, وہ بھی ڈیتھ سینٹینس دے رہی ہیں, اور دوسری کورٹیں جو بنی تھی فوجی کورٹیں وہ بھی دے رہی ہیں. اس طرح سے معاملہ ہمارے پاس ہمیں ابھی تک نظر نہیں آ رہا ہے.
اوکے ڈاکٹر مہدی حسن صاحب ایگری کرتے ہیں شبیر شیر صاحب سے, کیونکہ یہ رپورٹ اس وقت جو میرے سامنے پڑی ہے اس کے مطابق تو 2017 میں, معاف کیجیے گا, ہاں جی 2017 کے مقابلے میں پاکستان کے اندر جو سزائے موت کی تعداد ہیں شرح ہے وہ 77% تھی, جبکہ 2016 کے مقابلے میں یہ تعداد جو ہے 86% کم ہے. تو آپ کیا یہ واقعی عدالتی جو نظام ہے وہ سست روی کا شکار ہے, جو سزائیں سنائی گئی ہیں اس پر عمل درآمد نہیں ہو رہا ہے, یا پھر جرائم میں کمی آ رہی ہے پاکستان کے اندر؟
نہیں دیکھیے بات یہ ہے کہ پاکستان کے جو حالات خراب ہوئے تھے اور جس طرح یہاں ایکسٹریمزم بڑھا تھا اور دہشت گردی اس کے نتیجے میں پیدا ہوئی تھی, اس میں کمی آئی ہے فوجی ایکشنز کی وجہ سے, اور کچھ فائدہ ہوا تھا ملٹری کورٹس کا جو خاص حالات میں بنائی گئی تھی, کیونکہ یہ محسوس کیا گیا تھا کہ سول کورٹس جو ہیں ان میں گواہ نہیں آتے ڈر کے مارے, گواہی نہیں ہوتی اور گواہی نہیں ہوتی تو فیصلے نہیں ہو سکتے, اس لیے ملٹری کورٹ کا سہارا لیا گیا تھا اور فوجی ایکشن بھی اس کے ساتھ ساتھ جاری تھا, جس کے بعد کچھ دہشت گردی کے واقعات میں اور ایکسٹریمزم کے واقعات میں کمی واقع ہوئی تھی. تو میں یہ سمجھتا ہوں کہ اب حالات تبدیل ہو جانے کے بعد ایک تو ملٹری کورٹس کی کوئی گنجائش نہیں رہی, کیونکہ ملٹری کورٹس بہرحال ایک جمہوری کلچر کے لیے اور ایک ایسی ریاست کے لیے جب یہ دعویٰ کرتی ہو کہ وہ جمہوریت میں عمل پیرا ہے ह्यूमन राइट्स कमीशन ऑफ पाकिस्तान को मौत की सजा के वैसे ही खिलाफ है, क्योंकि हम नहीं समझते कि कैपिटल पनिशमेंट से जराइम में कमी वाकई होती है, क्योंकि अगर ऐसा हो सकता तो जितने केसेस पाकिस्तान में और ऐसे ही और दूसरे मुल्कों में होते हैं उसमें कमी हो जानी चाहिए थी मौत की सजाओं के बाद, लेकिन जो फैक्ट्स एंड फिगर्स हैं वो इस बात को सपोर्ट नहीं करते। तो हमारा तो ख्याल ये है कि कैपिटल पनिशमेंट जो है किसी जमहूरी मुल्क में वो नहीं,
लेकिन मुतबादिल फिर क्या होना चाहिए,
सोच बदलने की जरूरत, लोगों की सोच बदलने की जरूरत है, उसके लिए एजुकेशन सिस्टम को इम्प्रूव करने की जरूरत है, उसके लिए मीडिया की पॉलिसीज को बेहतर करने की जरूरत है। पाकिस्तानी मीडिया जो है वो जानबूझ के या अनजाने में एक्सट्रीमिज्म की जो पॉलिसीज हैं उनमें मददगार साबित होता है, और ऐसी खबरें और ऐसे तबसरे और ऐसी बयानात आते हैं उससे जो एक्सट्रीमिज्म को बढ़ावा देने के लिए जिम्मेदार बनते हैं, खास तौर पे जो रिलीजियस माइनॉरिटीज हैं उनके खिलाफ बहुत कुछ होता है, और ये महसूस होता है कि उनको वो जमहूरी राइट्स हासिल नहीं है जो उनको होने चाहिए एक जमहूरियत में। इसी तरह जो जेंडर और बायसेस हैं वो भी बहुत नुमाया हैं, बच्चों के खिलाफ जो जराइम होते हैं वो भी बहुत बड़ी तादाद में होते हैं, और जो चाइल्ड लेबर है उसका भी मसला बहुत बड़ा है। ये तमाम चीज़ें जो हैं ये इस तरफ इशारा करती हैं कि जो कवानीन और जो कॉन्स्टिट्यूशनल प्रोविजन मौजूद हैं उनकी इम्प्लीमेंटेशन सही नहीं हो रही और नहीं होती, तो जो कानून पहले से मौजूद हैं उनको इम्प्लीमेंट करने की इफेक्टिवली ज़रूरत है। जी
जी, आपसे मैं शबीर शर साहब पूछना चाहूंगी, मेहदी हसन साहब का तो ये कहना है कि सजाए मौत से जराइम जो हैं उसमें कमी नहीं आ सकती, आप क्या कहना चाहेंगे, क्या ये एक मौसर तरीका है जराइम को, बड़े जो सतह पर जो जराइम होते हैं उससे रोकने की जब हम बात करते हैं?
देखिए, मौत सजा जाहिर है कि कत्ल के बदले में कत्ल ही है, जैसे कबायली करते हैं, तो इस सिस्टम में जाहिर है कि अभी नया जदीद दौर है उसमें तब्दीली आनी चाहिए, डेथ सेंटेंस की जगह पर उम्र कैद दे दें तो बेहतर रहेगा, और यहाँ पर ऐसे ही होता है आदमी उम्र कैद भी भुगत लेता है तो फिर जो है ना 20 साल 21 साल पड़ा हुआ है, जेल अलग काटी और फांसी पर अलग चढ़ गया, दो सजाएं उसको होती हैं, तो एक ही सजा मुकर्रर की जाए, मतलब वो इतनी अजियत में क्यों पड़ा रहा है, हैवानों जैसा उसके साथ सलूक क्यों किया जा रहा है। और दूसरी जो चीज जो मुझे समझ में आती है यहाँ पर जो कम है वो है किसास और बैयत का कानून, किसास और बैयत के कानून के मुताबिक ये मर्डर केसेस हमारे पास कंपाउंडेबल हैं, यानी अगर कोई किसास या बैयत अदा करता है, पेट करता है, या वैसे वो अगलों के पास चल करके जाता है जो लवाहकीन है, लवाहकीन भी माफ कर देते हैं, तो इस तरह से भी यहाँ पर कई केसेस जो है वो निपट जाते हैं, क्योंकि यहाँ कबीली सिस्टम भी है, बरादरी सिस्टम भी है, तो उस किस्सा और बैयत का जो इस्लामी कानून है उससे भी लोग जो है ना वो फायदा हासिल कर रहे हैं, और जब उनमें सुलह हो जाती है तो वो कोर्ट में आकर के वो कम्प्रोमाइज अप्लीकेशन फाइल करते हैं कि भाई हमने इनको खुदा का वास्ते माफ किया है, या उनके जब छोटे बच्चे हैं जो मकतूल के तो उसके लिए वो 16 लाख से लेकर के 32 लाख तक का मुआवजा है वो बच्चों को दिया जाता है और वो कोर्ट में जमा होता है।
ठीक।
तो मुआवजा जब जमा किया जाता है तो जाहिर ऐसी सूरत में भी वो मौत सजा खत्म कर दी जाती है, उम्र कैद भी खत्म कर दी जाती है, ये एक लॉ है हमारे पास पाकिस्तान में मौजूद है, उसका बेनिफिट भी लोग ले रहे हैं।
ठीक।
तो इस तरह से जाहिर है कि काफी हद तक एक 50% इसमें जो है वो कमी, मेरा ख्याल है इसकी वजह ये भी हो सकती है آ چکی ہے.
جی بہت شکریہ شبیر شر صاحب آپ کا, ڈاکٹر مہدی حسن صاحب آپ کے بھی ہم شکر گزار ہیں, تھینک یو سو مچ. ہماری طرف سے اللہ حافظ, اور سامعین پروگرام کو ہم آگے بڑھانا چاہیں گے. پروگرام کے اس سیگمنٹ میں ہم بات کریں گے بھارتی انتخابات پر, اور ہمیں کچھ دیر میں جوائن کر رہے ہیں بھارت سے سینٹر فار ڈیولپمنٹ سوسائٹی کے صدر ہلال احمد صاحب, اور شکاگو یونیورسٹی میں میس کمیونیکیشن کے پروفیسر ایم اے صدیقی صاحب بھی کچھ دیر میں ہمارے ساتھ ہوں گے. دنیا کا سب سے بڑا انتخابی عمل کل یعنی جمعرات کو بھارت میں شروع ہو رہا ہے. 11 اپریل سے 19 مئی تک 7 مرحلوں میں ہونے والے لوک سبھا کے انتخابات میں بھارت کے زیر انتظام کشمیر سے راجستھان کے صحراؤں اور جزیرے انڈمان تک تقریباً 19 کروڑ ووٹرز جو ہیں وہ اپنے نمائندے منتخب کریں گے. اس دنیا کا سب سے بڑا جمہوری عمل جو ہے اس کو قرار دیا جاتا ہے, اس پہ ہم بات کریں گے. دونوں گیسٹ بتایا جا رہا ہے اس وقت ہمارے ساتھ ہیں. ہلال احمد صاحب, سب سے پہلے تو آپ یہ بتائیے, کل سے انتخابات شروع ہو رہے ہیں, تیاریاں جو ہیں وہ کیا کی گئی ہیں, کیسا ماحول ہے اس وقت بھارت کے اندر؟
دیکھیے, ہمارے یہاں جو الیکشن کا وقت ہوتا ہے اور اس کا جو ماحول ہوتا ہے وہ بہت ہی زیادہ اتساہ وردھک, جسے ہم انگریزی میں انتھوزیاسٹک کہتے ہیں, وہ ہوتا ہے ہمیشہ. اور چھوٹے سے چھوٹے گاؤں سے لے کر بڑے سے بڑے شہر کے اندر جو چناؤ ہے ہمارے یہاں, وہ تہوار کی طرح منایا جاتا ہے. تو یہ ہماری جو لوک تانترک پرمپرا ہے اس کا پرتیک بھی ہے, اور کافی حد تک یہ اس بات کو دکھاتا ہے کہ لوگوں کے بیچ میں جو ڈیموکریسی کا آئیڈیا ہے وہ کس طرح سے سروائیو کرتا ہے. تو یہ بات تو ہوئی لوگوں کے اپنے اتساہ کی, انتھوزیازم کی. لیکن جب بات آتی ہے کہ جو چناوی تیاریاں ہیں وہ کیسی ہیں, تو ہمیں یاد رکھنا پڑتا ہے کہ ہندوستان میں ایک الیکشن کمیشن نام کی سنستھا ہوتی ہے جو کہ الیکشن کو کنڈکٹ کراتی ہے, اور الیکشن کمیشن جو ہے وہ اب کی بار خاص طور سے اب کی بار, کیونکہ پچھلی بار جو ہمارے یہاں پر بیلٹ کا استعمال نہیں کیا جاتا بلکہ ہمارے یہاں پر جو الیکٹرانک ووٹنگ مشین ہے اس کا استعمال ہوتا ہے. تو پچھلے کچھ دنوں میں کچھ کنٹروورسی ہوئی تھی کہ جو بھی بٹن دبایا جاتا تھا وہ ایک خاص پارٹی کو جاتا تھا, تو اس سے نپٹنے کے لیے اب ایک ایسی مشین کا استعمال کیا جائے گا جس کا بٹن دبانے کے بعد میں آپ کو ایک پرچی بھی ملے گی, آپ کو ایک رسید بھی ملے گی, جو کہ اس بات کو واضح کرے گی کہ آپ نے ووٹ جس پارٹی کو دیا تھا, کیا یہ وہی پارٹی ہے یا نہیں.
جی اوکے, سامعین کو ہم تھوڑا سا یہ بھی بتانا چاہیں گے کہ ان انتخابات کے لیے جو ایک ماہ کے اندر یہ پورا عمل جو ہے کمپلیٹ ہوگا, ایک مہینہ اس میں لگے گا, اس کے لیے 10 لاکھ پولنگ سٹیشنز جو ہیں اس کا بھارت کے اندر انتظام جو ہے وہ کیا گیا ہے. تقریباً 90 کروڑ افراد جو ہیں اپنے رائے دہی کا استعمال کریں گے, اور ان پولنگ سٹیشنز جو ہیں اس کے لیے 1 کروڑ اہلکار جو ہیں وہ تعینات کیے گئے ہیں. اور اطلاعات کے مطابق ہلال احمد صاحب, اگر میں غلط نہیں ہوں تو کہا جا رہا ہے کہ 450 سیاسی جماعتیں اس وقت میدان میں ہیں, رائٹ؟
جی بالکل. جی کچھ جو ہیں وہ نیشنل پارٹیز ہیں, کچھ ریجنل پارٹیز ہیں, اور کچھ ریجنل پارٹیز ایسی بھی ہیں جو کہ صرف ایک خاص اسٹیٹ میں ہی چناؤ لڑتی ہیں. تو اس طرح سے دیکھا جائے تو پارٹیوں کی سنکھیا, امیدواروں کی تعداد بہت زیادہ ہے. مطلب جیسے میں نے کہا کہ پورا جو چناؤ ہے ہمارے یہاں وہ ایک تہوار کی طرح سے ہوتا ہے, اور ابھی تک یہ کامیاب, یہ اس کامیابی کے پیچھے لوگوں کا اس کو ایک طریقے سے, جیسے میں کہہ رہا ہوں بار بار, تہوار کی طرح منایا جانا ہندوستانی ڈیموکریسی کا ایک بہت بڑا سکسس کی ایک بہت بڑی وجہ ہے.
ٹھیک ہے اوکے, لیکن ہمیں یہ بھی معلوم ہے کہ بھارت کی کم از کم 9 ریاستوں میں علیحدگی پسند تحریکیں جو ہیں وہ بھی اس وقت چل رہی ہے, تو سیکیورٹی کے کیا انتظامات کیے گئے ہیں؟ کیونکہ 2014 کے انتخابات میں ہم نے دیکھا تھا کہ پرتشدد واقعات کافی سامنے آئے تھے.
نہیں, مجھے ایسا لگتا ہے کہ دیکھیے جتنا بڑا ملک ہمارا ہے تو ایک ہی چیز کو آپ کئی طرح سے دیکھ سکتے ہیں. تو ایک نظریہ تو یہ بھی ہو سکتا ہے جیسا کہ آپ نے کہا کہ بہت طرح سے ایسی ایونٹس ہوئیں جو کہ इलेक्शंस को लेकर या हमारी डेमोक्रेसी पर सवाल उठाती हैं, लेकिन जैसे आपने कहा कि 9 रियासतें ऐसी हैं जहां पर कि इस तरह की तहरीकें चल रही हैं, लेकिन इसके बावजूद भी खासतौर से नॉर्थ ईस्ट में और अगर उससे पहले भी देखा जाए तो कश्मीर में भी, कश्मीर में जो है हालात बदलते रहते हैं, लेकिन नॉर्थ ईस्ट में जहां पर कि अक्सर कहा जाता है कि ऐसे हालात हैं जहां पर अलगाववादी ताकतें होती हैं, सेपरेटिस्ट ग्रुप्स होते हैं, वहां पर अगर हम बहुत ध्यान से देखें तो जो वोटिंग परसेंटेज है लोगों का
जी,
वो अमूमन कम नहीं होता, वो नेशनल एवरेज के आसपास आता है और बहुत बार तो ऐसा भी हुआ है कि नेशनल एवरेज से ज्यादा भी आता है। तो जो सिक्योरिटी वाला सवाल आप पूछ रही हैं, देखिए सिक्योरिटी किस हद तक काम कर लेगी अगर लोग ही साथ नहीं होंगे तो इसका मतलब ये कि हिंदुस्तान का जो वोटर है वो उसका यकीन है और जिस भी तरह की तहरीकें चलती हैं, अगर हम ये कहें कि सारी की सारी चीजें इलेक्शन के जरिए से हल हो सकती हैं तो ये गलत होगा, क्योंकि अलग अलग किस्म की पॉलिटिक्स होती है और उस अलग अलग किस्म के अंदर जो सबसे ज्यादा नुमाया जो तरीका निकल कर आया है सियासत का हिंदुस्तान में वो इलेक्टोरल पॉलिटिक्स है। तो इसलिए सेंट्रलिटी ऑफ इलेक्टोरल पॉलिटिक्स तो रहती है, लेकिन इसका मतलब ये नहीं कि सारी की सारी चीजें अच्छी हैं, बेहतर है वगैरह वगैरह, लेकिन जरिया यही है। जितने देखिए पंजाब में एक हमारा मसला था वो इलेक्शन के जरिए सॉल्व हुआ है और शायद दुनिया में वाहिद ऐसी रियासत होगी, पंजाब ऐसा स्टेट होगा जहां पर कि दहशतगर्दी बिल्कुल खत्म हुई। तो हिंदुस्तान में जैसे आपने कहा कि बहुत सारी खराब चीजें भी हैं, नो डाउट अबाउट इट, लेकिन इसके साथ साथ में ऐसा भी है कि इलेक्शन से रास्ते भी निकले हैं सही राजनीति के।
राइट, ओके। प्रोफेसर एम ए सिद्दीकी साहब, आप से ये जानना चाहूंगी कि आलमी सतह पर भारत के इन इंतखाबात की अहमियत क्या है, किस तरह इनको देखा जा रहा है इन इंतखाबात को?
जाहिर सी बात है कि हिंदुस्तान दुनिया की सबसे बड़ी जमहूरियत है और जिस जमहूरी मराहिल से हिंदुस्तान गुजरा है उसमें वहाँ की जमहूरियत काफी मैच्योर भी हुई है, तो सारी दुनिया की निगाहें जब भी हिंदुस्तान में आम इंतखाबात होते हैं तो उस पर मरकूज होती हैं। लेकिन मेरे ख्याल से आज़ादी के बाद मैं समझता हूँ कि ये इंतखाबात हिंदुस्तान का के सबसे अहम इंतखाबात हैं, इसलिए कि उखरा जमात ने वाजे तौर से और उसके बहुत सारे मरकजी रहनुमाओं ने इस बात का परमला इजहार किया है कि वो हिंदुस्तान को एक हिंदू रियासत में तब्दील करना चाहते हैं और ये बहुत सारी चीजें एट स्टेक हैं। हिंदुस्तान एक ऐसा मुल्क है जहां मुख्तलिफ मजाहिब के मानने वाले रहते हैं और सदियों से वो वहां पे मिलजुल कर रहते आए हैं। वहां हिंदुस्तान एक ऐसा मुल्क है जहां पर तकरीबन 23 करोड़ मुसलमान आबाद हैं। एक ऐसे मुल्क को अगर एक हिंदू रियासत बना दिया जाए तो जाहिर सी बात है कि ये खतरे की बहुत बड़ी घंटी है। तो बहुत सारे लोग, सिर्फ मुसलमान ही नहीं बल्कि हर मजहब के बहुत सारे सोचने समझने वाले संजीदा लोग इस बात की कोशिश कर रहे हैं कि वो हिंदुस्तान के सेकुलर ढांचे को इस इंतखाबात के जरिए से बरकरार रखने में कामयाब हो जाएं। और ये एक बहुत बड़ा चैलेंज है जो कि इंतखाबात के नतायज के बाद हम उसका तजिया कर सकते हैं कि आया हिंदुस्तान जो दुनिया की सबसे बड़ी जमहूरियत है उसने इस चैलेंज का मुस्बत जवाब वो दे पाया या नहीं दे पाया।
जी आप बताइएगा हिलाल अहमद साहब, भारत में इस वक्त आप मौजूद हैं, जो वज़ीर आज़म नरेंद्र मोदी के दोबारा जीतने के कितने इम्कान आपको नजर आ रहे हैं?
पहले तो मैं एक बात वाजे कर देना चाहता हूँ कि जब भी हमारे यहाँ इलेक्शन होते हैं
जी,
तो हमें दो चीजों में फर्क करना चाहिए। एक होता है इलेक्शन का डिस्कोर्स जिसके ऊपर बड़ी बड़ी बातें होती हैं, बड़ी बड़ी स्पीचेस होती हैं, और एक होती है इलेक्शन की प्रोसेस यानी कॉन्स्टिट्यूएंसी लेवल पर जैसे कि इलेक्शन आम तौर पे होता है। अगर मैं आपको एक छोटा सा डेटा दूं तो शायद चीजें और वाजे हो जाएंगी
जी, लेकिन 30 सेकंड्स में।
पिछले 2014 से जब नरेंद्र मोदी वाले सवाल को ही जोड़ रहा हूँ इससे, जब से वजीर आजम बने हैं तब से हिंदुस्तान में 4,286 के करीब जो है असेंबली इलेक्शंस हुए हैं और इसमें से ज्यादातर सीटें रीजनल पार्टीज ने जीती हैं।
तो इसका मतलब ये हुआ जो डिस्कोर्स बनाया जा रहा है हिंदू राष्ट्र वगैरह का, उसके लिए सपोर्ट जो जो इलेक्टोरल सपोर्ट
इलाकाई सतह पर,
वो इलेक्टोरल सपोर्ट उतना तो नहीं लगता मुझे। दूसरी बात ये
कम हुई है, लेकिन यहाँ आपको रोकना चाहूंगी, टाइम बिल्कुल प्रोग्राम का खत्म हो चुका है। बेहद शुक्रिया शहनाज नफीस को, इजाजत दीजिए, अल्लाह हाफिज।
इस प्रोग्राम में जो नुक्ताए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान।
वीओए उर्दू अब आपके हाथ में, पढ़िए, देखिए, सुनिए, सेव कीजिए, फॉलो कीजिए, दूर जाने की जरूरत नहीं। वीओए उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं। आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू वीओए की खसूसी ऐप डाउनलोड कीजिए, जो ऐप स्टोर पर भी दस्तियाब है। वीओए उर्दू अब आपके हाथ में।
न्यूयॉर्क में एक इंतहाई राशिख अलअकीदा यहूदी कम्युनिटी में खसरा के जिन्हें हिफाजती टीके नहीं लगे हैं, ये लाजमी होगा कि वो खसरा, गलफेड़ या जर्मन खसरा से बचाव की MMR नामी वैक्सीन लें, ताकि इस वबा को रोका जा सके। होगा कि वो खसरा, गलफेड़ या जर्मन खसरा से बचाव की MMR नामी वैक्सीन लें, ताकि इस वबा को रोका जा सके। और दूसरों को होगा कि वो खसरा, गलफेड़ या जर्मन खसरा से बचाव की MMR नामी वैक्सीन लें, ताकि इस वबा को रोका जा सके और दूसरों को महफूज किया जा सके। उनके अल्फाज,
The only way to stop this outbreak is to ensure that those who have not been vaccinated get the vaccine. It's crucial for people to understand the measles vaccine works. It is safe, it is effective, it is time tested.
इस वबा को रोकने का वाहिद तरीका ये यकीनी बनाना है कि वो जिन्हें हिफाजती टीके नहीं लगे हैं वो उन्हें लगवाएं। लोगों के लिए ये समझना जरूरी है कि खसरा की वैक्सीन कारगर होती है, ये महफूज है, ये मौसर है और ये आजमूदा है। वो जो हिफाजती टीके लगवाने से इनकार करते हैं या हिफाजती टीके लगवाए जाने का कोई सबूत फराहम नहीं कर सकते, उन्हें $1,000 का जुर्माना हो सकता है। ये अल्फाज थे न्यूयॉर्क शहर के मेयर बिल डी ब्लेसियो के। उद्देदारों का कहना है कि न्यूयॉर्क में जब से वबा फूटी है अब तक खसरा के 285 वाकयात की तस्दीक हो चुकी है, जो 1991 के बाद से शहर में फूटने वाली सबसे बड़ी वबा है। गुज़िश्ता हफ्ते मुल्क भर में खसरा के जितने वाकयात की रिपोर्ट दी गई थी उनमें से लगभग 2/3 वाकयात इस शहर में पेश आए थे। ब्रुकलिन की बड़ी रासिखुल एतकाद कम्युनिटीज के बेशतर मजहबी रानमा वैक्सीनेशन की कोशिशों की हिमायत करते हैं और उन्होंने कहा है कि कुछ लोग गलत मालूमात की वजह से इन कोशिशों के खिलाफ मुजाहमत कर रहे हैं। एक मजहबी रहनमा रिचर्ड प्लेसियो, जो एक रोबोटिक्स कोऑर्डिनेटर हैं, कहते हैं,
I know it puts other people in jeopardy in some regard, but there are some legitimate reasons why people fear taking vaccines. One, on a scientific level, we can't prove that all vaccines are helpful or not. Secondly, there are religious beliefs that some folks may not want to take vaccines.
मेरा ख्याल है कि ये कहना कि आपको ऐसा लाजमी तौर पर करना होगा ताकि आप हर रोज दूसरे मामूलात सरंजाम दे सकें, हद से कदरे एक तजावुज होगा। मैं जानता हूँ कि इससे दूसरे लोग कुछ एतबार से मुश्किल में पड़ जाएंगे, लेकिन लोग वैक्सीन लगवाने से क्यों डरते हैं, इसके कुछ माकूल जवाब हैं। साइंसी एतबार से एक जवाब ये है कि हम ये साबित नहीं कर सकते कि तमाम वैक्सीन मुफीद हैं या नहीं हैं। दूसरी बात यह कि कुछ मजहबी अकायद हैं जिनकी बुनियाद पर मुमकिन है कुछ लोग हिफाजती टीके नहीं लगवाना चाहें, इसलिए बहुत से पहलू हैं जिन्हें हम पेश नज़र रखना चाहते हैं। ये अल्फाज थे एक मजहबी रहनमा और एक रोबोटिक्स कोऑर्डिनेटर रिचर्ड प्लेसियो के। अमरीका में खसरा के वाकयात में मुसलसल खतरनाक हद तक इजाफा हो रहा है। सेहत के अहदेदारों ने कहा है कि अमरीका में गुज़िश्ता हफ्ते इन वाकयात की तादाद बढ़कर 465 हो गई थी, जबकि उससे पिछले हफ्ते इन वाकयात की तादाद 387 थी। अगर उनकी तादाद में इसी रफ्तार से इजाफा होता रहा तो साल के वस्त में ये तादाद 2014 में रिपोर्ट किए गए उन 667 वाकयात से तजावुज कर जाएगी, जो लगभग 20 साल कबल, जब से इस बीमारी के खात्मे का ऐलान किया गया था, खसरा के मरीजों की सबसे ज्यादा तादाद थी। सेहत के अहदेदारों का कहना है कि अमरीका में वैक्सीनेशन के बारे में गलत मालूमात, मसलन वैक्सीन मुखालिफ प्रोपेगेंडे की वजह से हिफाजती टीके लगवाने की शरह में कमी वाकई हो रही है। खसरा एक इंतहाई छूत की बीमारी है जो आमतौर पर मुतासरा शख्स के खांसने या छींकने की वजह से हवा के जरिए फैलती है। मौजूदा वबा इसराइल, यूक्रेन और फिलिपाइन समेत ان ملکوں سے جہاں خسرہ عام ہے امریکہ واپس آنے والے ان مسافروں سے منسلک کی گئی ہے جنہوں نے حفاظتی ٹیکے نہیں لگوائے تھے۔ یاسمین جمیل، وائس آف امریکہ، واشنگٹن۔
اردو وی او اے کے فیس بک پیج پر اب نیوز بلٹنز بھی۔ پیر سے جمعہ پاکستانی وقت کے مطابق رات 8, 9, 10 اور 11 بجے۔ ہمارے فیس بک پیج کی آئی ڈی ہے www.facebook.com/voaurdu۔ تازہ ترین خبروں کے